यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा देशकै दोस्रो ठूलो सब स्टेशनको उद्घाटन। बुढ़ी गण्डकी र पश्चिम सेती जलविद्युत परियोजनालाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रधानमन्त्री देउवाको प्रतिबद्धता। तोकिएकै मितिमा निर्वाचन हुने गृहमन्त्री बालकृष्ण खाँडको भनाई। सत्तारूढ़ दलबीच चुनावी गठबन्धनको सम्भावना नटरेको कांग्रेस प्रवक्ता प्रकाश शरण महतद्वारा जानकारी। सुखायाम शुरू भएसँगै आगलागीका घटनाहरूमा वृद्धि। चालू आर्थिक वर्षको पहिलो 7 महिनामा मात्रै नेपालमा झण्डै 7 अर्ब रूपियाँको फलफूल आयात। र युक्रेन विरूद्ध पहिलो पटक नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरिएको रूसी दावी। रूसी सैनिक ट्याङ्कद्वारा युक्रेनको मारियोपोल शहरका सड़क घेराउ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका 13 स्थित साँखेमा निर्मित देशकै दोस्रो ठूलो विद्युत सब स्टेशनको हिजो उद्घाटन गर्नुभएको छ। तामाकोशी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोड़िने नयाँ खिम्ती सब स्टेशनबाट करिब 1200 मेगावटसम्म विद्युत प्रवाह गर्न सकिनेछ। सब स्टेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सुखायाममा ठूला जलाशययुक्त परियोजना आवश्यक रहेकाले बुढ़ी गण्डकी र पश्चिम सेतीलाई प्राथमिकताका साथ अघि बढ़ाइने बताउनुभयो। प्रधानमन्त्री देउवाले सरकारले सुक्खा मौसममा वैकल्पिक ऊर्जाको व्यवस्थामा ध्यान दिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले काम नगरेर लाइसेन्स होल्ड गर्ने प्रवृत्तिलाई सरकारले निरुत्साहित गर्ने पनि बताउनुभयो। उहाँले जलविद्युत आयोजनाहरूमा स्थानीय सरकारको समेत सियर लगानी रहने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै त्यसले आयोजनामा स्थानीय सरकारको अपनत्व रहने बताउनुभयो। प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले नेपालको विद्युत संकट समाधानमा उल्लेख्य भूमिका खेल्ने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले अबको 2 वर्षमा सबै नेपालीले विद्युतको उपभोग गर्न सक्ने अवस्था बन्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको लगानीमा नै ठूलठूला परियोजना अगाडि बढ़ाउने तयारीमा प्राधिकरण रहेको बताउनुभयो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्वपूर्ण मानिएको सो सब स्टेशनको संचालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास नेपाल विद्युत प्राधिकरणले लिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनु भएको छ। काभ्रे पलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायण स्थानमा नवनिर्मित प्रशासकीय भवनको हिजो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। प्रधानमन्त्री देउवाले जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाबदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्न समेत आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले सीमित स्रोत साधनका बावजूद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाबदेहिता निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले जनताको काम छिटो छरितो ढंगले बिना कुनै अवरोध सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको कर्तव्य रहेको पनि बताउनुभयो। यसअघि प्रधानमन्त्री देउवाले तेमाल गाउँपालिका 5 पोखरी नारायण स्थान स्थित एकै स्थानमा निर्मित स्वयम्भू बौद्ध नमबुद्ध स्तूपाको उद्घाटन समेत गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताउनु भएको छ। हिजो सिन्धुली माड़ीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि अध्यक्ष प्रचण्डले देश जनता संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले मात्र राम्रो भूमिका निर्वाह गर्न सक्ने दावी गर्नुभयो। उहाँले प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर घरमा गएर जनतामाझ जोड़िन कार्यकर्ताहरूलाई आह्वान पनि गर्नुभयो। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको कुनै राजनैतिक भविष्य नभएको दावी गर्नुभएको छ। गोर्खा सदरमुकाममा हिजो आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढ़ेकाले पार्टीलाई असल कम्युनिष्ट पार्टीका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले आफ्नो पार्टी हरेक वर्ग समुदायका देशभक्त नेपालीको हित र कल्याणको पक्षमा काम गर्ने पार्टीका रूपमा स्थापित हुने दावी पनि गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले आगामी निर्वाचनमा जनप्रिय कार्यक्रम लिएर जनतामा जाने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको हिजो काठमाडौँमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले नेकपा एमाले असत्यका विरूद्ध विचारको बाढ़ी ल्याउने गरी अभियान चलाउने बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले तोकिएकै मितिमा निर्वाचन हुने र प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ। हिजो रूपन्देहीको बुटवल तामनगर फर्साटिक सड़कमा निर्मित दानव नदी पुलको उद्घाटन गर्नुहुँदै गृहमन्त्री खाँडले तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै भ्रम नराख्न आग्रह गर्नुभयो। गृहमन्त्री खाँडले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा भएको बताउँदै एमसीसी नेपालको विद्युत विकासमा कोसे ढुंगा साबित हुने उल्लेख गर्नुभयो। गृहमन्त्री खाँडले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा वर्षौंदेखि बसेकालाई व्यवस्थित गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ़ाइने पनि बताउनुभयो। नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश रण महतले सत्तारूढ़ दलहरूबीच चुनावी गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताउनु भएको छ। नेपाल प्रेस युनियन बाँके शाखाले हिजो नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर महतले कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यही अनुसार निर्णय लिइने बताउनुभयो। उहाँले कांग्रेसले चैतभित्र उम्मेद्वारको टुंगो लगाएर मात्रै निर्वाचनमा जाने बताउनुभयो। उहाँले घर घर जाउँ कांग्रेस जिताउँ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई घर घरमा पुग्न आह्वान समेत गर्नुभयो। नेपाली कंग्रेसका नेता प्रकाश मानसिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताउनु भएको छ। नेपाली कंग्रेस काठमाडौँ क्षेत्र नम्बर 10 ले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनुभयो। उहाँले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिइने पनि बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आन्तरिक उत्पादनले देश नधानेसम्म मुलुकमा समृद्धि हासिल गर्न नसकिने बताउनु भएको छ। सिन्धुलीमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङदेनले देशमा उत्पादन भएको बिजुली देशमै उत्पादनमूलक कार्यमा खपत गर्न सके मुलुक आर्थिक रूपमा समृद्ध हुने बताउनुभयो। उहाँले राप्रपाले देशको नेतृत्व नगरेसम्म देशले मुहार नफेर्ने समेत दावी गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपालमा हिजो 17 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 4,543 नमूनाको परीक्षण गर्दा 17 जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। यस्तै हिजो 409 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ। हिजो 8,729 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। खानेपानी मन्त्री उमाकान्त चौधरीले जुम्ला स्थित वृहत धौलीगाड खानेपानी आयोजना सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। धौलीगाड खानेपानी आयोजना शिलान्यासका लागि हिजो जुम्ला पुग्नुभएका मन्त्री चौधरीले निर्माण प्रक्रिया अघि बढ़ेकाले आफू समयमै खानेपानी निर्माण हुनेमा विश्वस्त रहेको बताउनुभयो। धौलीगाड खानेपानी आयोजना 1,26,00,00,000 रूपियाँको लागतमा निर्माण हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कणेलले बताउनुभयो। उहाँले चन्दननाथ नगरपालिका सहित गुठीचौर र तातोपानी गाउँपालिकाका 44,163 घरधुरी धौलीगाड खानेपानी आयोजनाबाट लाभान्वित हुने जानकारी पनि दिनुभयो। नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरे बापत साहित्यकार कालीप्रसाद रिजाललाई बानीरा प्रज्ञा पुरस्कारबाट सम्मान गरिने भएको छ। साहित्यकार डाक्टर बानीरा गिरीको स्मृतिमा स्थापित पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। त्यस्तै 50,000 रूपियाँ राशिको बानीरा पुरस्कार नेपाली कविताको विकासमा योगदान पुर्याए बापत उषा शेरचनलाई प्रदान गरिने भएको छ। ती दुवै पुरस्कार वैशाख 20 गते काठमाडौँमा एक समारोहका बीच प्रदान गरिने बानीरा फाउण्डेशनका सदस्य सचिव नरेन्द्र राज प्रसाईले जानकारी दिनुभयो। नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् 2021 प्रतिभा सम्मान गीतकार कृष्णहरि बराललाई र पुरस्कार संगीतकार गणेश गुरूङलाई प्रदान गरेको छ। प्रतिष्ठानले हिजो राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँडाले 50,000 रूपियाँ राशिको सम्मान बराललाई र 1,00,000 रूपियाँ राशिको पुरस्कार गुरूङलाई प्रदान गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कुलपति काइँडाले विदेशमा रहेर पनि प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघले विश्व खुशी प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्याण्ड सर्वाधिक खुशी राष्ट्रका रूपमा सूचीकृत भएको छ। लगातार 5 वर्षदेखि उक्त देश सर्वाधिक खुशी राष्ट्रका रूपमा सूचीकृत भएको हो। नेपाल 85 स्थानमा रहेको छ भने भारत 136 स्थानमा पुगेको छ। सूची अनुसार चीन नेपालभन्दा 3 स्थान माथि अर्थात 82 नम्बरमा रहेको छ। दक्षिण एसियाका खुशी देशको सूचीमा बंगलादेश 99 र पाकिस्तान 103 नम्बरमा रहेको छ। सुखायाम शुरू भएसँगै हावाहुरी र आगलागीका घटनाहरू बढ़ने गर्छन्। चालू वर्षमा मात्र 2,719 आगलागीका घटना घटेका छन् भने घटनामा परि 102 जनाको मृत्यु भएको र 934 घरमा क्षति पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। सुखायाममा हुन सक्ने विपदजन्य घटना न्यूनीकरणका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणको तयारीका सम्बन्धमा संवाददाता विद्याप्रसाद उपाध्यायको यो रिपोर्ट।
फागुनको चौथो सातामै तनहुँको दमौली बजारमा लागेको आगलागीले मानवीय क्षति नभए पनि बजारका केही घरहरूमा भने क्षति पुर्यायो। आगो निभाउन 8 दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको जम्बो टोली लागे पनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरको समेत प्रयोग गर्नु परेको थियो। यो त एउटा प्रतिनिधि घटना मात्र हो। चैत वैशाखमा झन आगलागीका घटनाहरू कतिपो थपिने हुन् भन्ने चिन्ता शुरू भएको छ। मानवीय लापरवाहीका कारण हुने आगलागी हुन नदिन मानव नै संवेदनशील र चनाखो बन्नुपर्छ। यो सँगै तीनै तहका सरकारहरू आआफ्नो भूमिकामा सक्षम, प्रतिबद्ध र तत्पर हुनुपर्ने बताउनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराई।
हामीले पोलिसी गाइड गर्ने हो उहाँहरूलाई आगलागीबाट प्रतिकार्यमा चाहिँ जिल्ला र जिल्ला विपद व्यवस्थापन समिति, त्यहाँको सुरक्षा निकाय, स्थानीय जनसमुदाय र स्थानीय तहहरू नै बढी क्रियाशील हुनुपर्छ।
चालू वर्षमा हावाहुरीका 53 घटनामा परि 3 मृत्यु भएको छ भने 15 घर क्षतिग्रस्त भएका छन्। विपदजन्य कारण क्षतिग्रस्त भएका घर टहरा पुननिर्माणका लागि अनुदान र राहतको पनि व्यवस्था गरिएको छ। तर त्यसको प्रक्रिया झन्झटिलो रहेको पीड़ितहरूको गुनासो छ। यद्यपि सामान्य केही प्रक्रिया पूरा गरेपछि अस्थायी आवासको निम्ति 50,000 रूपियाँ अनुदान दिने गरिएको बताउनुहुन्छ पुनः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर भट्टराई।
निजी आवास पुननिर्माणको निम्ति हामी अनुदान दिन्छौँ। उहाँहरूले माग गरे अनुसार चाहिँ स्थानीय विपद व्यवस्थापन समितिको सिफारिस र जिल्ला विपद व्यवस्थापन समितिले लाभ गराई निजी आवास बनाउनको निम्ति राहत अनुदान दिन्छौँ। राहतको निम्ति चाहिँ अस्थायी आवासको निम्ति 50,000 रुपियाँ चाहिँ घर बनाउनको निम्ति होइन अनुदान दिन्छौँ। यसरी हेर्दाखेरि हामीले पुननिर्माण र पुनस्थापनाको काममा अगाडि बढेकै छौँ।
आगलागीजन्य घटनाको न्यूनीकरणका लागि स्थानीय तहहरूले दमकल जस्ता उपकरण र यन्त्रलाई प्राथमिकता दिनुपर्छ भने प्रदेश र संघले पनि त्यसमा सहजीकरण र समन्वयको पाटो थप मजबुत बनाउनु पर्ने हुन्छ। यसरी हेर्दा अधिकांश आगलागीजन्य घटनाहरू मानवीय व्यवहार र प्रवृत्तिका कारण सिर्जना हुने भएकाले विपत्ति नआउँदै पूर्व तयारी र सचेतता अपनाउनु बुद्धिमानी हुन्छ। विद्याप्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौँ।
अब केही अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेन विरूद्ध पहिलो पटक नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दावी गरेको छ। रूसले आफ्नो नयाँ क्षेप्यास्त्र किन्जल प्रहार गरेको पुष्टि गरेको हो। रूसले क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुनः महत्वपूर्ण वार्ताका लागि रूसलाई आह्वान गर्नुभएको छ। रूस र युक्रेन बीच जारी द्वन्द रोक्न अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनिया राष्ट्रपति सी जिनपिङ बीच भिडियो वार्ता भएको थियो। वार्ताका क्रममा चीनका राष्ट्रपति सीले रूस युक्रेन वार्तालाई सबै पक्षले सहयोग गर्नुपर्ने बताउनु भएको थियो। संयुक्त राष्ट्रसंघका अनुसार रूस युक्रेन युद्धका क्रममा हालसम्म 65 लाख मानिस विस्थापित भएका छन्। युक्रेनको तटीय शहर म्यारियोपोललाई रूसी सेनाले घेरेको र कब्जा गर्ने प्रयासमा अघि बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। रूसी सेनाको ट्याङ्करहरू म्यारियोपोल शहरको केन्द्रतर्फ अघि बढ़ेको बीबीसीले उल्लेख गरेको छ। रूसले म्यारियोपोल शहरमा हाल बिजुली, पानी र पेट्रोलियम पदार्थ आपूर्ति गर्न पूर्ण रूपमा रोक लगाएको छ। म्यारियोपोलमा हाल 3 लाख सर्वसाधारण रहेको र त्यहाँ खाद्य पदार्थ र औषधिको चरम अभाव रहेको बताइएको छ। रूसी आक्रमणका कारण त्यहाँको 80% घरहरू ध्वस्त भएका छन्। चीनमा 1.24 करोड़लाई कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाइएको छ। चीनमा सन् 2021 अन्त्यसम्ममा 1.41 करोड़ जनसंख्या रहेको देखाइएको थियो। राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले तीमध्ये कुल 64.90 करोड़ अतिरिक्त खोप लगाइएको पनि जानकारी दिएका छन्। अब आर्थिक समाचार।
नेपालको व्यापार घाटा चुलिँदै गएको बेला चालू आर्थिक वर्षको पहिलो 7 महिनामा मात्रै नेपालमा झण्डै 7 अर्ब रूपियाँका विभिन्न जातका फलफूलको आयात भएको छ। यस अवधिमा 6.60 करोड़ 91,28,000 मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउको आयात भएको छ। नेपालमा आयात हुने फलफूल मध्ये सबैभन्दा बढ़ी स्याउको आयात भएको छ। समग्रमा चालू आर्थिक वर्षको पहिलो 7 महिनामा 4.37 करोड़ 81,00,000 मूल्य बराबरका स्याउ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। यसै गरी सोही अवधिमा नेपालमा 78.51,15,000 मूल्य बराबरको सुन्तलाको आयात भएको छ। सो अवधिमा भारत, साउथ अफ्रिका र टर्कीबाट 1.45,70,000 3 केजी सुन्तलाको आयात भएको हो। चालू आर्थिक वर्षको पहिलो 7 महिनामा भारतबाट 53.96,05,000 मूल्य बराबरका 68,84,396 केजी कागती मात्र आयात भएको छ। वीरगंज आईसीपी भन्सार कार्यालयले चालू आर्थिक वर्षको 8 महिनामा 1.38.94,94,57,000 रूपियाँ राजस्व असुली गरेको जनाएको छ। यस अवधिका लागि कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्य भन्दा 3.6% राजस्व संकलन वृद्धि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो। वीरगंज भन्सार कार्यालयलाई आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको 8 महिनामा 1.34.16,07,28,000 राजस्व असुली गर्ने लक्ष्य दिएको थियो। लक्ष्य भन्दा 4.78.86,95,000 बढ़ी राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक र बाह्य उडान सेवा विस्तारमा जुटेको जनाएको छ। बुद्ध एयरले हालै 72 सिटे एक थान एटीआर जहाज नेपाल भित्राएको छ। यो सँगै कम्पनीसँग अब एटीआर र बीच क्राफ्ट सहित 16 जहाज पुगेका छन् भने आगामी 4 महिना भित्रमा 4 जहाज किनेर ल्याउने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले देशको भौगोलिक अवस्था र जनजीवनलाई सहज तुल्याउन कम्पनीले बजार विस्तारको रणनीति अघि सारेको बताउनुभयो। अर्थमन्त्री जनार्दन शर्माले नीति निर्माण मार्फत अर्थतन्त्रमा सुधार गर्न र पूँजी निर्माणमा ध्यान दिन अर्थ मन्त्रालय सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। चालू आर्थिक वर्षको 2 चौमासिक समीक्षा बैठकलाई अर्थ मन्त्रालयमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गर्ने, प्रविधिको अपडेट गरिरहने लगायतका कुरामा ध्यान दिन पनि कर्मचारीहरूलाई निर्देशन दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विदेशी मुद्राको चाप बढ़ेको भन्दै समाधानका लागि ध्यान दिन आग्रह गर्नुभयो।
भुवन आचार्य, अब खेल समाचार।
दोस्रो संस्करणको नेपाल सुपर लीग एनएसएलको खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले टाइसिट ड्र रोक्न पत्र पठाएपछि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले ड्र स्थगित गरेको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले जानकारी दिनुभयो। यसअघि एनएसएल टाइसिट ड्र आइतबार गर्ने जनाइएको थियो। असन्तुष्ट 4A डिभिजन क्लबसँगको छलफलपछि एन्फाले टाइसिट ड्र रोक्न पत्र काटेको हो। छलफलमा मनाङ मस्याङ दि क्लब, थ्री स्टार, संकटा क्लब र न्यूरो टीम एनआरटी का पदाधिकारीको उपस्थिति रहेको थियो। पछिल्लो समय खेलाड़ी अनुबन्धनको विषयमा शहीद स्मारकीय डिभिजन लीग क्लबले विरोध जनाउँदै आएका छन्। कैलालीको धनगढ़ीमा सोमबारदेखि शुरू हुने मुख्यमन्त्री कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले शनिबार धनगढ़ीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो। परिषदका सदस्य सचिव दीपक बहादुर सिंहले चैत्र 12 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा 7 प्रदेश र 3 विभागीय गरी 10 टीमको सहभागिता हुने जनाउनुभयो। प्रतियोगिताको विजेताले नगद 4 लाख, उपविजेताले 2 लाख, तेस्रो स्थान प्राप्त गर्नेले 1 लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले 50,000 रूपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीलाई 20,000 रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। एसीसी एसिया कप क्रिकेट श्रीलंकामा आयोजना हुने भएको छ। एसियन क्रिकेट काउन्सिल एसीसीको शनिबार बसेको बैठकले एसिया कप क्रिकेट श्रीलंकामा गर्ने निर्णय गरेको हो। टी20 फर्म्याटमा आयोजना हुने एसिया कप अगस्त 27 सेप्टेम्बर 11 आयोजना हुनेछ। एसिया कपमा एसियाको टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनौट प्रतियोगिताबाट आउने 1 राष्ट्र गरी 6 टीम सहभागी हुनेछन्। यस्तै शनिबारको बैठकले कतार क्रिकेट एसोसिएशनलाई एसीसीको पूर्ण सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।
गिरिशा उपाध्याय, अब मौसम। आज प्रदेश 1 गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र उच्च हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 80%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:08 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा देशकै दोस्रो ठूलो विद्युत सब स्टेशनको उद्घाटन, बुढ़ी गण्डकी र पश्चिम सेती जलविद्युत परियोजनालाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रधानमन्त्री देउवाको प्रतिबद्धता, तोकिएकै मितिमा निर्वाचन हुने गृहमन्त्री बालकृष्ण खाँडको भनाई, सत्तारूढ़ दलबीच चुनावी गठबन्धनको सम्भावना नटरेको कांग्रेस प्रवक्ता प्रकाश रण महतद्वारा जानकारी, सुक्खायाम शुरू भएसँगै आगलागीका घटनाहरूमा वृद्धि, चालू आर्थिक वर्षको पहिलो 7 महिनामा मात्रै नेपालमा झण्डै 7 अर्ब रूपियाँको फलफूल आयात, र युक्रेन विरूद्ध पहिलो पटक नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरिएको रूसी दावी, रूसी सैनिक ट्याङ्कद्वारा युक्रेनको म्यारियोपोल शहरका सड़क घेराउ। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।